यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। सरकारी गुठी तथा सामुदायिक जग्गामाथिको अतिक्रमण रोक्न सबै सचेत हुनुपर्ने, प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। यही वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनका लागि 39 जिल्लाको मतपत्र छपाई सम्पन्न। निर्वाचनका विषयमा अन्यल सिर्जना गर्ने खालका अभिव्यक्ति नदिन निर्वाचन आयोगको आग्रह। मुलुकका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुहुने महानुभावहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विभूषण तथा मान पदवी प्रदान। भक्तपुरमा बिस्केट जात्राको लिंगो ढालियो, मधेसमा सतुवाइन र सुदूरपश्चिममा विशु पर्व मनाइयो। र चरम आर्थिक संकट झेलिरहेको श्रीलंकामा अत्यावश्यकीय औषधिको अभाव हुन थालेको त्यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ, ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी गुठी तथा सामुदायिक संस्थाको जग्गामाथिको अतिक्रमण रोक्न सबै निकाय सचेत हुनुपर्ने बताउनु भएको छ। जग्गाको लिखित रजिस्ट्रेशन पारित भएको 100 वर्ष पुगेको अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले काठमाडौँमा हिजो गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारी जग्गामाथि विभिन्न क्षेत्रबाट भइरहेको अतिक्रमण रोक्न नापी विभाग, मालपोत कार्यालय लगायत सबै सरकारवाला निकायहरू सचेत हुनुपर्ने बताउनुभयो। प्रधानमन्त्री देउवाले भूमिहीन सुकुम्बासीको समस्या सधैँका लागि समाधान गर्ने गरी सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको पनि बताउनुभयो।
अहिले विभिन्न निर्माण सरकारी गैर सरकारी सामुदायिक गुठी सरकारमा अतिक्रमण गर्ने प्रवृत्ति बढेको छ। यसलाई नियन्त्रण गर्न भूमि प्रशासनको क्षेत्रमा सबै संयन्त्रले थप चासो थप चुनाव भई काम गर्न आवश्यक छ। सुकुम्बासी भूमि प्रवृत्ति बसोबासीको समस्या सधैँलाई समाधान गर्न राष्ट्रिय भूमि आयोग गठन गरी देशभरि कार्य भइरहेको छ। यो कार्य संघ सरकारको सबैभन्दा प्राथमिकता प्राप्त कार्यमध्ये एक भएको साझा न्यूनतम कार्यक्रम अन्तर्गत नै राखेर अगाडि बढाइएको छ।
प्रधानमन्त्री देउवाले देशको आर्थिक विकास र समृद्धिका लागि भूमिको वैज्ञानिक र व्यवस्थित उपयोगमा जोड़ दिनुपर्ने बताउनुभयो। उहाँले खाद्य वस्तुको आयात प्रतिस्थापन गरी निर्यात प्रवर्धन गर्दै देशको बढ़दो व्यापार घाटा कम गर्न तथा उद्योग धन्दाको स्थापना एवं विकास निर्माणका कामबाट वातावरणमा पर्ने नकारात्मक असर कम गरी दिगो विकासका लक्ष्य हासिल गर्न भूमिको सदुपयोगमा ध्यान दिनुपर्ने बताउनुभयो। कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले देशको वैज्ञानिक र व्यवस्थित सीमांकन गर्न जग्गा प्रशासन सम्बन्धी काम गर्ने सबै निकायहरूको क्षमता बढ़ाउन आवश्यक रहेको बताउनुभयो। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठले भूमिहीन सुकुम्बासी पहिचान गरी जग्गा धनी पूर्जा वितरण गर्न संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य हुनुपर्ने बताउनुभयो। मन्त्री श्रेष्ठले हालसम्म भूमि आयोग मार्फत 21,000 भन्दा बढ़ी परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण गरिसकिएको जानकारी दिनुहुँदै तीनै तहका सरकारबीच समन्वय र सहकार्य हुन सकेमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या छिटै समाधान गर्न सकिने बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्ट शक्तिबीच ध्रुवीकरणको आवश्यकता औल्याउनु भएको छ। खुमलटारमा हिजो आयोजित माओवादी ध्रुवीकरण र एकता कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिका लागि अघि बढ़ने परिवर्तन शक्तिहरूबीच एकजुट आवश्यक रहेको बताउनुभयो। प्रतिक्रियावादी शक्तिले जनयुद्धकालमा समेत माओवादीलाई घेराबन्दी गर्ने, भ्रम छर्ने र सिध्याउने रणनीति लिएको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले अहिले पनि प्रतिक्रियावादी शक्तिहरू त्यही रणनीति अन्तर्गत माओवादी आन्दोलनलाई छेतविच्छेद पार्न लागि परेको आरोप लगाउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो विशेष समारोहका बीच मुलुकका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने महानुभावहरूलाई विभूषण तथा मान पदवीले सम्मान गर्नुभएको छ। गत असोज 3 गते संविधान दिवसका अवसरमा घोषित नेपाल रत्न, महाउज्जवल राष्ट्रदीप, प्रबल जनसेवा श्री, उज्जवल कृतिमय राष्ट्रदीप लगायतका मान पदवी मरणोपरान्त समेत गरी विभिन्न 500 जनालाई प्रदान गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायम मुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिलसिना लगायत मन्त्रीहरूको उपस्थिति रहेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट संगठन एशिया प्रशान्त क्षेत्रको मेधावी योगदान पदक प्रदान गर्नुभएको छ। नेपाल स्काउटले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले ओली प्रधानमन्त्री रहँदा नेपाल स्काउटको अभियानको विकास विस्तार र प्रवर्धन मार्फत बालबालिका तथा युवाको सर्वोच्च विकासमा पुर्याएको योगदानको कदर गर्दै उक्त पदक प्रदान गर्नुभएको हो। समारोहमा राष्ट्रपति भण्डारीले शान्तिपूर्ण राजनैतिक यात्राका क्रममा लामो जेल जीवन बिताएर मुलुकका लागि पूर्व प्रधानमन्त्री ओलीले दिनुभएको योगदानप्रति मेधावी योगदान पदकले गौरव प्रदान गर्ने बताउनुभयो। उहाँले स्वयंसेवा र अनुशासनका माध्यमबाट नेतृत्व विकास गराउन स्काउटको सान्दर्भिकता रहेको उल्लेख गर्नुहुँदै नेपाली बालबालिका र युवालाई अनुशासित जागरूक र कर्तव्यनिष्ठ बनाई विश्व स्तरमा प्रतिस्पर्धी तुल्याउन स्काउटले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो। रेडियो नेपालका समाचार महाशाखा प्रमुख डाक्टर नवराज लम्साल, प्रबल जनसेवा श्री र वरिष्ठ प्राविधिक अधिकृत गिरिराज निरौला जनसेवा श्री पदकबाट विभूषित हुनुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित पदक वितरण तथा सम्मान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट डाक्टर लम्साल र निरौला विभूषित हुनुभएको हो। निर्वाचन आयोगले निर्वाचनका समयमा निर्वाचनसँग सान्दर्भिक विषयमा अन्यल सिर्जना गर्ने खालका अभिव्यक्ति नदिन सरकारवाला सबैलाई आग्रह गरेको छ। आयोगमा हिजो आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्धारित समयमा स्थानीय तहको निर्वाचन गर्न तयारीहरू तीव्रताका साथ अन्तिम चरणमा पुगेको अवस्थामा निर्वाचनका सम्बन्धमा संशय प्रदान गर्ने खालका अभिव्यक्तिहरू राजनीतिक दलका जिम्मेवार नेता एवं कार्यकर्ताबाट आएको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो।
निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारीहरू तीव्रताका साथ अन्तिम चरणमा पुगेको अवस्थामा स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरू राजनीतिक दलका नेता एवं कार्यकर्ताबाट आएको प्रति आयोगको ध्यानाकर्षण भएको छ। निर्वाचनका विषयमा अन्यलता सिर्जना गर्ने खालका यस्ता अभिव्यक्ति नदिनु हुन सरकारवाला सबैलाई आयोग आग्रह गर्दछ। आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक 1,94,00,000 थान मतपत्र मध्ये आजसम्म 39 जिल्लाको 70,33,000 थान मतपत्र छपाई सम्पन्न भएको छ। हाल दैनिक सरदर 8,00,000 थान मतपत्र छपाई भइरहेको छ।
आयोगले हालसम्म विभिन्न 39 जिल्लाका लागि 70,33,000 थान मतपत्र छपाई सम्पन्न भइसकेको र अहिले दैनिक सरदर 8,00,000 थान मतपत्र छपाई कार्य भइरहेको पनि जनाएको छ। निर्वाचन पर्यवेक्षणका लागि 65 राष्ट्रिय संस्थाले 20,467 निर्वाचन पर्यवेक्षक प्रस्ताव गरेकोमा पर्यवेक्षण संस्थाको निवेदन उप जाँचबुझ गरी यथाशीघ्र निर्णय गरिने पनि आयोगले जनाएको छ। स्थानीय तहको निर्वाचनमा आयोग र संचार जगतको समन्वय र सहकार्य वृद्धि गर्दै स्वच्छ निष्पक्ष त्यसैगरी स्वतन्त्र विश्वसनीय र भयमुक्त वातावरण कायम गरी निर्वाचन आचार संहिताको कार्यान्वयनमा योगदान पुर्याउने उद्देश्यले प्रदेश नम्बर 1 विराटनगर, गण्डकी प्रदेशको पोखरा र कर्णाली प्रदेशको सुर्खेतमा मीडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको पनि प्रवक्ता पौडेलले जानकारी दिनुभयो। नेपाली कांग्रेसका नेता प्रकाश मानसिंहले संविधानको रक्षा र प्राप्त उपलब्धि जोगाउन सत्तारूढ़ दलहरूबीच गठबन्धन भएको बताउनु भएको छ। चितवनमा हिजो पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै कांग्रेस नेता सिंहले वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनका बीचमा कसरी जाने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो। तालमेलका लागि जिल्ला र क्षेत्रमा संयन्त्र बनेको जानकारी दिनुहुँदै उहाँले भरतपुर महानगरपालिकाका विषयमा छिट्टै टुंगो लगाइने पनि बताउनुभयो। नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले नेपाली कांग्रेस गफ गर्ने नभई काम गर्ने पार्टी भएको बताउनु भएको छ। नुवाकोटको दुप्चेश्वरमा हिजो आयोजित कार्यक्रममा प्रवक्ता डाक्टर महतले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेद्वारका पक्षमा काम गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको समृद्धि र विकासका लागि प्रदेश सरकारले सड़क विद्युत विचार वन बजार र व्यवस्थापनलाई मुख्य आधार बनाएर काम अघि बढ़ाइरहेको बताउनु भएको छ। सुर्खेतमा हिजो आयोजित कार्यक्रममा उहाँले सरकार निजी क्षेत्र र समुदायको साझेदारीबाट मात्रै विकासले गति पाउने बताउनुभयो।
श्रम ऐन 2074 पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। नयाँ वर्षको अवसरमा भक्तपुरमा 8 दिन नवरातसम्म भव्य रूपमा मनाइने विश्व प्रसिद्ध बिस्केट अर्थात बिस्का जात्राको योसिङ झ अर्थात 55 हात लामो लिंगु हिजो साँझ ढालिएको छ। वर्षको अन्तिम दिन भक्तपुर नगरपालिका 5 योसिङखेलमा साँझ लिंगु उठाएर नयाँ वर्ष अर्थात वैशाख 1 गते दिनभरि जाता गरी साँझ ढाल्ने परम्परा रहेकोमा यस वर्ष वैशाख 1 गते ढालिएको हो। हिजो दिउँसो 3 बजे उठाइएको लिंगु साँझ 7 बजे सम्पूर्ण पूजा गरी तान्त्रिक विधि अनुसार ढालिएको हो। 55 हात लामो लिंगु ठड्याउनु अघि लिम्बुको टुप्पोमा नाग र नागिनीको प्रतीक स्वरूप 2 ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक 8 डोरीले तानेर उक्त लिंगु उठाउने प्रचलन अनुसार 8 मोटो एवं लामो डोरी बाँधेर चारैतिरबाट गोलाकार रूपमा बसेर लिंगुलाई योसिङको प्वालमा छिराएर वरिपरिबाट डोरीको माध्यमले तानेर ठडिएको हो। लिंगुको कोखामा झुण्डाइएका 2 ध्वजालाई वीरध्वजा विश्वध्वजा र आकाश भैरवको ध्वजाका रूपमा लिइने गरिन्छ। भक्तपुरको प्रसिद्ध बिस्केटको लिंगु जात्रा हेर्नाले सुख समृद्धि सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेको छ। उक्त जात्रा हेर्न हिजो हजारौंको मानव सागर उर्लिएको थियो। सुदूरपश्चिम प्रदेशमा हिजो विश्व पर्व मनाइएको छ। नयाँ वर्षको पहिलो दिनलाई सुदूरपश्चिमेलीहरूले विश्व पर्वका रूपमा मनाउने गर्दछन्। सुदूरपश्चिमका पहाड़ी जिल्ला डनेलधुरा बैतडी दार्चुला बझाङ डोटी अछाम र बाजुरामा आफ्नै मौलिक परम्परा अनुसार विश्व पर्व हिजो मनाइएको ज्योतिष जयप्रसाद जोशीले जानकारी दिनुभयो। मिथिला क्षेत्रमा सतुवाइन अर्थात सातु खाने पर्व मनाइएको छ। महोत्तरी धनुषा सर्लाही बारा पर्सा रौतहट सिराहा सप्तरी र भारतको बिहार राज्यको दरभंगा मधुबनी सीतामढ़ी मुजफ्फरपुर लगायतका विभिन्न मिथिला क्षेत्रमा हिजो घर घरमा सतुवाइन पर्व मनाइएको हो। चना मकै जौ भटमास लगायत वस्तुलाई भुटेर त्यसलाई पिँधेर तयार पारिएको सातुले शीतलता प्रदान गर्ने वर्षभरि व्यक्ति स्वस्थ सरल र संस्कारी रहने तथा सबैसँग सुमधुर सम्बन्ध कायम गर्ने गराउने मान्यताका साथ मिथिलामा सातु खाएर सबैले सतुवाइन पर्व मनाइएको जलेश्वरनाथ महादेव मन्दिरका पुजारी उपेन्द्र पाठकले जानकारी दिनुभयो। भगवान महावीर जयन्तीको 2621 जन्म जयन्ती महोत्सव हिजो विभिन्न कार्यक्रम गरी मनाइएको छ। त्यस अवसरमा नेपाल जैन परिषदले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा धर्मको आध्यात्मिक पक्ष प्राय गौण भइसकेको अवस्थामा राजकुमारका रूपमा जन्मनुभएका महावीरले दिनुभएको दर्शन जैन धर्मका रूपमा स्थापित भएको जानकारी गराइएको छ। कार्यक्रममा पूर्व उप प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कर्म देखाएर मात्रै नहुने भन्नुहुँदै आचरणमा लागू गर्न सक्नुपर्ने बताउनुभयो। शान्ति मानवता र दीनदुखीका पक्षमा लाग्ने महावीरको विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको उहाँले बताउनुभयो। विगत 2 यता तराई मधेशका जिल्लाहरूमा नीलगाई तथा बदेलको संख्यामा वृद्धि भएका कारण कृषि बाली नालीमा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन्। क्षति न्यूनीकरणका लागि समयमा नै सजगता अप्नाउनु पर्ने सरकारवालाको सुझाव रहेको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको यो रिपोर्ट।
विगत 2 यता मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा नीलगाई तथा बदेलको संख्यामा अत्यधिक वृद्धि भएपछि कृषि बालीमा ठूलो क्षति गरिरहेको छ। खास गरेर नदी तथा खोला छेउमा भएका गाउँ बस्तीका खेतबारीमा बाली नाली नीलगाई तथा बदेलले चरेपछि किसानहरू निकै समस्यामा परेका छन्। बदेल तथा नीलगाईले व्यापक मात्रामा बाली नालीमा क्षति गर्ने गरेको बताउँदै औरहीका अगुवा किसान दिनेश कुमार यादव।
बदेलको त्यति प्रभाव थिएन, अहिले त थुप्रै
मधेस प्रदेशका जिल्लाहरूमा अहिले 1700 संख्यामा नीलगाई तथा 5000 संख्यामा बदेल भएको अनुमान गरिएको छ। प्राणी विज्ञानमा रुचि राखेर अध्ययन अनुसन्धान गर्दै आउनुभएका मिथिला वाइल्ड लाइफ ट्रस्ट धनुषाधामका अध्यक्ष देव नारायण मण्डल।
नियन्त्रण भएन भने अबको 5-10 वर्ष पछाडि मधेसको कुनै पनि गाउँमा 1 किलो तरकारी उब्जाउन सक्दैन। ऱ्यापिडली ग्रोथ भइरहेको छ यसको संख्या। हाम्रै खेतबारीमा 5 वर्ष अगाडि नदेखिने नीलगाई र बदेल अब घरसम्मै हाम्रै बारीसम्मै पुगिसकेको छ। त्यसैले यसको नियन्त्रण गर्नको लागि अहिले नै कदम उठाइहाल्नुपर्छ।
कानूनी रूपमा नीलगाई तथा बदेल मार्न नपाइने भएकाले यसको संख्या बढ्दै गएको र अबको 5 वर्षमा कृषि क्षेत्रमा अझै ठूलो क्षति गर्ने अनुमान गरिएको छ। पुनः वाइल्ड लाइफ ट्रस्ट धनुषाधामका अध्यक्ष मण्डल।
प्राकृतिक रूपमा जुन जनावरहरूले उसलाई आहारको रूपमा प्रयोग गरिरहेको थियो, बाघ चितुवा अजिङ्गर लगायतका जनावरहरू, त्यो सबै अब लोप हुँदै गयो बाहिर जंगलमा। सबैलाई समातेर एउटा निश्चित एरियामा राखेर प्रदेश सरकारकै माथतमा अथवा कुनै स्थानीय तहले अगुवाई लिएर त्यसलाई चाहिँ पर्यटनको दृष्टिकोणले पनि सदुपयोग गर्न सकिने देखिन्छ, नत्र गाह्रो छ।
प्रकृति र मानव बीचको सन्तुलन मिलाउनका लागि कानूनी रूपमा नीलगाई तथा बदेलको नियन्त्रण भएन भने कृषि प्रतिको परनिर्भरता आगामी दिनमा अझै बढ्ने अनुमान गरिएको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
देशभर हिजो 4 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 3,342 वटा नमूनाको हिजो परीक्षण गरिँदा मात्र 4 जनामा संक्रमण पुष्टि भएको हो। हिजो 44 जना संक्रमण मुक्त भएका र संक्रमित कसैको पनि हिजो मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हाल संक्रमण मुक्त हुनेको दर 98.7% रहेको पनि मन्त्रालयले जानकारी दिएको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या 479 रहेको छ। पछिल्लो 24 घण्टामा देशभर 61,278 जनाले कोरोना विरूद्धको खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ। अपाङ्गताको क्षेत्रमा क्रियाशील संघ संस्थाहरूले पहुँचयुक्त भौतिक संरचना र सेवामा जोड़ दिएका छन्। भौतिक संरचना, यातायात, संचार तथा सूचना प्रविधिमा पनि अपाङ्गता भएका व्यक्तिहरूको सहज पहुँच सुनिश्चित गर्न उनीहरूले माग गरेका छन्। कञ्चनपुरबाट हरिशचन्द्र पाकको यो रिपोर्ट।
पहुँचयुक्तताका सर्वमान्य सिद्धान्तभित्र न्यायोचित प्रयोग, प्रयोगमा लचकता, सरल र सहज, प्रत्यक्ष स्पष्ट सूचना, त्रुटिप्रति सहिष्णुता, न्यून बलको प्रयोग, पहुँच र उपयोगका लागि आकार र स्थान समावेश गरिएका छन्। उक्त सिद्धान्तलाई अक्षरशः पालना गरी पहुँचयुक्तता स्थापित गर्न आवश्यक रहेको अपाङ्गताको क्षेत्रमा क्रियाशील हामीलाई पनि समावेश गर अभियानका सुदूरपश्चिम संयोजक योगेन्द्र खड्काको भनाइ छ।
छुट्याउने कि सबैलाई एकै ठाउँमा सहज बनाउने उद्देश्यले राम्रो पनि छ, तर यसलाई देशभर लागू गर्न सकेको खण्डमा प्रभावकारी हुने थियो।
पहुँचयुक्तता अपाङ्गता भएका व्यक्तिहरूको जीवनका सबै पक्षमा हुने सहभागितामा वृद्धि गर्न र उनीहरूले पाउनुपर्ने सेवा र सुविधा सहज रूपमा प्राप्त गर्न आवश्यक अनिवार्य पूर्व शर्त हो। पहुँचयुक्तता सम्बन्धी भौतिक संरचना एवं संचार सेवा निर्देशिका 2069 समेतको कार्यान्वयनमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले जोड़ दिएको छ। राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सुदूरपश्चिम प्रदेश अध्यक्ष उपेन्द्र बहादुर खडायत।
भौतिक संरचना तथा संचार सेवा निर्देशिका 2069 प्रभावकारी कार्यान्वयन गर्नका लागि यो अभियानको योजना स्थापित हुन्छ भनेर हामीले सोचेका छौँ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले पहुँचयुक्त भौतिक संरचना र सेवा स्थापित गर्न सबै प्रदेशमा नमूनाका रूपमा पहुँच परीक्षण समेत गरिरहेको छ। अब बन्ने भौतिक संरचनाहरू विश्वव्यापी सिद्धान्त अनुसार सबैको पहुँचयुक्त हुने गरी निर्माण गर्नुपर्ने सिकाइ भएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका इन्जिनियर होमराज तिमिलसिनाको भनाइ छ।
अबका डिजाइनहरूमा सबैले अपाङ्ग व्यक्ति पनि जान सक्ने, सपाङ्ग व्यक्ति पनि जान सक्ने एउटै बाटो प्रयोग गरेर र एउटै सेवा केन्द्रमा उहाँहरूको पहुँच बनाएर सेवा लिने वातावरणको संरचना विकासमा इन्जिनियरहरूले विशेष ध्यान दिएर डिजाइन गर्नुपर्छ।
पहुँचयुक्त भौतिक वातावरण निर्माणका लागि सोसँग सम्बन्धित नीति, नियम र कानूनहरू बन्नु र त्यसको पालना हुनु जरुरी छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
अब के अन्तर्राष्ट्रिय समाचार। चरम आर्थिक संकट झेलिरहेको श्रीलंकामा अत्यावश्यकीय औषधिको समेत अभाव हुन थालेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अधिकारीहरूले बिरामीलाई अत्यावश्यक पर्ने कतिपय औषधिको अभाव देखिएकाले तत्काल व्यवस्था गर्न सम्बद्ध निकायमा आग्रह गरेका छन्। सरकारी अस्पतालहरूमा उपकरणको समेत अभाव हुन थालेको उनीहरूको भनाइ छ। अत्यावश्यक औषधि तथा उपकरणहरू छिमेकी तथा सहयोगी मुलुकहरूसँग तत्काल माग्नुपर्नेमा अधिकारीहरूले सरकारलाई सुझाव दिएका छन्। दक्षिण एसियाली मुलुक श्रीलंकामा आर्थिक संकटका कारण केही सातादेखि धेरै उपभोग्य सामग्रीहरूको पनि अभाव भइरहेको छ। त्यहाँ मूल्य वृद्धि पनि उच्च गतिमा बढ़ेको छ। अभाव र मूल्यवृद्धिको विरोधमा नागरिकहरूले आन्दोलन चर्काएपछि त्यहाँ राजनैतिक संकट पनि गहिरिएर गएको छ। दक्षिण अफ्रिकाको क्वाजुलु नताल प्रान्तमा केही दिनदेखि जारी वर्षाका कारण मृत्यु हुनेको संख्या 300 नागेको अधिकारीहरूले जनाएका छन्। अधिक वर्षापछि आएको बाढ़ी र पहिरोका कारण धेरै मानिसहरू अझै हराइरहेका छन्। खराब मौसमका कारण उद्धारमा कठिनाई उत्पन्न भइरहेको अधिकारीहरूले बताएका छन्। क्वाजुलु नताल प्रान्तको सरकारले प्राकृतिक प्रकोपका कारण खरबौं रूपियाँ बराबरको क्षति भएको जानकारी दिएको छ। पछिल्लो आँधी इतिहासकै भयानक आँधी भएको उक्त प्रान्त सरकारले उल्लेख गरेको छ। आँधीपछिको बाढ़ी र पहिरोका कारण आर्थिक तटीय क्षेत्र डरवान जोड्ने बाटाहरू पनि पूर्ण रूपमा ध्वस्त भएका छन्। मौसमविदहरूले जलवायु परिवर्तनका कारण प्राय सुक्खा रहने अफ्रिकी राष्ट्रहरूमा यस्ता डरलाग्दा आँधीहरू आइरहेको बताएका छन्। फिनल्याण्डका प्रधानमन्त्री साना मारिनले उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सदस्यताका लागि आवेदन दिने नदिने भन्ने विषयमा अर्को साता निर्णय हुने बताउनु भएको छ। स्वीडेनका राष्ट्रपतिसँगै बसेर गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री मारिनले अब सो विषयमा धेरै विलम्ब नगरी निर्णय लिइहाल्नुपर्ने बताउनुभयो। नेटोको सदस्यता लिएर छिमेकी रूससँग तनाव बढ़ने फिनल्याण्डको संसदले आशंका गरिरहेका बेला फिनल्याण्ड सरकारको भने फरक खालको भनाइएको छ। रूसले फिनल्याण्ड र स्वीडेन दुवैलाई नेटोको सदस्यता नलिन चेतावनी दिँदै आएको छ। रूसले युक्रेनी शहर मारियापोल आफ्नो पूर्ण नियन्त्रणमा आएको बताएको छ। करिब 1000 युक्रेनी सैनिकहरूले आत्मसमर्पण गरेपछि मारियापोलमाथि कब्जा जमाउन सफल भएको रूसको दावी छ। युक्रेनले भने रूसी दावीको खण्डन गर्दै रूसको क्रूज जहाजलाई क्षेप्यास्त्र हानेर ध्वस्त पारेको जनाएको छ। यसैबीच अमेरिकाले युक्रेनलाई दिने भनेको थप सैनिक सहायता तत्कालै उपलब्ध गराउने अमेरिकाले जनाएको छ।
वैदेशिक रोजगार विभागले शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति पूर्ण रूपमा अनलाइनबाट मात्रै जारी गर्ने भएको छ। श्रम स्वीकृति सम्बन्धी सम्पूर्ण कार्य अनलाइन प्रणालीमा लगिएसँगै वैदेशिक रोजगार कार्यालय ताहचलबाट संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै जारी गर्न लागि विभागका महानिर्देशक शेष नारायण पौडेलले जानकारी दिनुभयो। विभागले सूचना जारी गर्दै सम्बन्धित इजाजत पत्रवाला संस्था सेवाग्राही र सरकारवाला सबैलाई संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्रै जारी हुने जानकारी गराएको छ। पहिलो आउने सेवाग्राहीलाई पहिलो सेवा दिने आधारमा अनलाइन निवेदनको फरचोट गरिने भन्दै विभागले कम्तीमा 3 दिन अगाडि श्रम स्वीकृतिका लागि अनलाइनबाट निवेदन दिन आग्रह समेत गरेको छ। चालू आर्थिक वर्षको चैत्र महिनामा 37 अर्ब रूपियाँ भन्दा बढ़ी लगानीका 28 नयाँ उद्योग दर्ता भएका छन्। उद्योग विभागको तथ्याङ्क अनुसार चैत्र महिनामा 19 जिल्लामा फूड इण्डस्ट्रीजदेखि हाइड्रो पावरसम्मका साना ठूला र मझौला गरी 28 उद्योग दर्ता भएका हुन्। 37 अर्ब 81 करोड़ 29 लाख रूपियाँको लगानीमा 28 उद्योग दर्ता भएको विभागको तथ्याङ्कले देखाएको छ। विभागका अनुसार चालू आर्थिक वर्षको 8 महिनामा 157 उद्योग दर्ता भएका थिए। म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा बुधबारदेखि नै आन्तरिक तथा बाह्य पर्यटक र भक्तजनहरूको भीड़ लागेको छ। नयाँ वर्ष मनाउनका लागि देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी, पुनहिल, तातोपानी र मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागबेनी लगायतका क्षेत्रमा पुगेका छन्। नयाँ वर्षको शुरूआतसँगै म्याग्दीका पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले खचाखच भरिन थालेका छन् भने मन्दिर, देवालय र शक्तिपीठमा भक्तजनहरूको घुइँचो लाग्न थालेको छ। पाहुनाका कारण म्याग्दीको सदरमुकाम बेनी बजारका होटल खचाखच भरिएका छन् भने सड़कमा सार्वजनिक र निजी यातायातका साधनको चाप बढ़ेको बेनीको प्रवेश नाका कालीपुल स्थित ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
अर्जुन श्रेष्ठ, अब खेल समाचार।
रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले युनेक्स सनराइज दोस्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला रैंकिंग ब्याडमिण्टन प्रतियोगिताको उपाधि जित्नु भएको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बिहिबार भएको पुरूष एकलको फाइनलमा प्रिन्सले आर्मीका नवीन श्रेष्ठलाई 21-17, 21-10 हराउनुभयो। उपाधिसँगै प्रिन्सले 1,15,000 र उपविजेता नवीनले 55,000 रूपियाँ प्राप्त गर्नुभयो। दिपेश धामी र प्रफुल महर्जन तेस्रो हुनुभयो भने दुवैजनाले समान 15,000 रूपियाँ प्राप्त गर्नुभयो। महिलातर्फ च्याम्पिया शिलाले आर्मीकै अनुमाया राईलाई 21-12, 21-18 हराउनुभयो। उहाँले 1,15,000 र अनुमायाले 55,000 रूपियाँ प्राप्त गर्नुभयो। तेस्रो बन्न सफल प्रार्थना देउवा र जेसिका गुरूङले जनही 15,000 प्राप्त गर्नुभयो। पुरूष डबल्समा रिभाइभ का प्रिन्स र आर्मीका नवीन विजयी हुनुभयो। फाइनलमा प्रिन्स र नवीनको जोडीले आर्मीका पविन लिङथेब र सुरोज महर्जनको जोडीलाई 18-21, 21-9, 21-18 हराउनुभयो। यस प्रतिस्पर्धाको विजेता, उपविजेता र तेस्रोले क्रमशः 50, 25 र 10,000 रूपियाँ प्राप्त गर्नुभयो। प्रतियोगिताको विजेता खेलाड़ीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ लगायतले पुरस्कार प्रदान गर्नुभयो।
अब मौसम। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्यले बद्लिरही, पहाड़ी भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने र बाँकी भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 14.8 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 72%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 31-33 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा आज बिहान सूर्योदय 5:40 भयो भने सूर्यास्त भरे साँझ 6:29 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सरकारी गुठी तथा सामुदायिक जग्गामाथिको अतिक्रमण रोक्न सबै सचेत हुनुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। यही वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनका लागि 39 जिल्लाको मतपत्र छपाई सम्पन्न। निर्वाचनका विषयमा अन्योल सिर्जना गर्ने खालका अभिव्यक्ति नदिन निर्वाचन आयोगको आग्रह। मुलुकका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु हुने महानुभावहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विभूषण तथा मान पदवी प्रदान। भक्तपुरमा बिस्केट जात्राको लिंगो ढालियो। मधेसमा सतुवाइन र सुदूरपश्चिममा विशु पर्व मनाइयो। र चरम आर्थिक संकट झेलिरहेको श्रीलंकामा अत्यावश्यकीय औषधिको अभाव हुन थालेको त्यहाँको स्वास्थ्य मन्त्रालयको भनाई। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।